مولانا عبدالعلیم خطیب ندوی صاحب کا جمعہ بیان اسلامی افکار میں پیش خدمت ہے۔
الحمد للہ رب العالمین والعاقبۃ للمتقین والصلاة والسلام على سید الانبیاء والمرسلین خاتم النبیین محمد وعلى آلہ وصحبہ اجمعین، اما بعد۔ میرے دینی اور ایمانی بھائیوں، بزرگوں اور دوستوں، ایک مومن کے لیے سب سے بڑا انعام اور اس کی سب سے بڑی قربانی اور سب سے بڑی سعادت جو ہو سکتی ہے وہ ہے اپنی قیمتی چیز یعنی اپنی جان کو سب سے قیمتی چیز یعنی اللہ کے دین کے لیے قربان کرنا۔ ایک مومن کا سب سے بڑا سرمایہ ہے یہ کہ اپنی قیمتی چیز کو، جو جان ہے اللہ نے دی ہے، جو انسان کی سب سے قیمتی چیز ہے، اس کو اپنی زندگی کے سب سے قیمتی سرمائے، اپنے ایمان، اپنی دین اور اپنے مقدسات کے لیے قربان کرنا، یہ مومن کی سب سے بڑی تمنا بھی ہونی چاہیے اور یہ مومن کی سب سے بڑی سعادت بھی ہے اور یہ مومن کے لیے اللہ کی طرف سے سب سے بڑا انعام بھی ہے کہ اللہ کی راہ میں اس کو قربانی کی توفیق مل جائے اور اللہ کی راہ میں شہادت کا اللہ کی طرف سے حصہ اس کو مل جائے۔ یہ سب سے بڑی ایک مومن کی قربانی بھی ہے اور خوش قسمتی بھی ہے، اور کیوں نہ ہو، اس لیے کہ موت تو آنی ہے۔ وَلَوْ كُنْتُمْ فِي بُرُوجٍ مُشَيَّدَةٍ، کہا کہ آپ بڑی پختہ عمارت میں چھپ جائیں تب بھی موت تو آ کر رہے گی۔ آدمی کو تو مرنا ہے ہی اور اپنے وقت میں مرنا ہے، جب مرنا ہی ہے تو اس حالت میں مرے جو حالت اللہ کو سب سے زیادہ پسند ہے، اور جس حالت میں مرنے کے ہمارے اور آپ کے آقا سرور کائنات صلی اللہ علیہ وسلم تمنا کیا کرتے تھے۔ چنانچہ اللہ کے رسول صلی اللہ علیہ وسلم سے لوددت ان اقتل فی سبیل اللہ ثم احیا ثم اقتل ثم احیا ثم اقتل ثم احیا ثم اقتل، او کما قال صلی اللہ علیہ وسلم۔ اللہ کے رسول صلی اللہ علیہ وسلم نے ایک مرتبہ ارشاد فرمایا، میری خواہش تو یہ ہے کہ میں اللہ کے راستے میں شہید ہو جاؤں، پھر مجھے زندہ کیا جائے، پھر شہید ہو جاؤں، پھر مجھے زندہ کیا جائے، پھر شہید ہو جاؤں، پھر مجھے زندہ کیا جائے، پھر شہید ہو جاؤں۔ یہ کون تمنا کر رہے ہیں؟ ہمارے اور آپ کے آقا سرور کائنات صلی اللہ علیہ وسلم تمنا کر رہے ہیں۔ کیوں تمنا کر رہے ہیں؟ اس لیے کہ شہید کے لیے کیا ملنے والا ہے اس کا ہم تصور بھی نہیں کر سکتے۔ اللہ کے رسول صلی اللہ علیہ وسلم پر جو قرآن مجید نازل کیا گیا اس میں اللہ تعالیٰ نے شہید کے بارے میں جو آیت نازل کی ہے، اللہ تعالیٰ فرماتے ہیں، اس پر غور کرنا کافی ہے، وَلَا تَحْسَبَنَّ الَّذِينَ قُتِلُوا فِي سَبِيلِ اللَّهِ أَمْوَاتًا، اللہ کے راستے میں جو قتل کیے جاتے ہیں آپ انہیں مردہ مت سمجھیے، بل احیاء عند ربهم يرزقون، وہ زندہ ہیں، ان کے پروردگار کے ہاں انہیں رزق دیا جاتا ہے۔ اب اس کی کیا صورت ہوتی ہے وہ اللہ ہی جانتے ہیں، لیکن حدیث میں ہمیں کچھ اس کی تفصیلات بھی ملتی ہے۔ ترمذی شریف کی حدیث ہے، حضرت جابر بن عبداللہ ایک صحابی تھے، اللہ کے رسول صلی اللہ علیہ وسلم سے ایک مرتبہ ان کی ملاقات ہوئی، ان کا چہرہ اترا ہوا تھا، بجے بجے سے تھے۔ اللہ کے رسول صلی اللہ علیہ وسلم نے ان سے پوچھا کہ کیا وجہ ہے اے جابر کہ آپ بجے بجے سے لگتے ہیں، آپ کا دل بالکل بیٹھا ہوا لگتا ہے، کیا وجہ ہے اس کی؟ انہوں نے کہا، اے اللہ کے رسول، میرے والد غزوہ احد میں شہید کر دیے گئے اور انہوں نے چھوٹے چھوٹے بچے چھوڑے ہیں، بچیاں چھوڑی ہیں، اور بڑا قرض بھی ان کا ہے، اس لیے میں پریشان ہوں۔ اللہ کے رسول صلی اللہ علیہ وسلم نے ان سے کہا کہ آپ کو خوشی نہیں ہے کہ جتنے بھی لوگ ہیں اللہ تعالیٰ ان سے پردے کے پیچھے سے بات کرتے ہیں، لیکن آپ کے والد ایسے ہیں اللہ نے رو در رو ان سے باتیں کی، سامنے آ کر ان سے گفتگو کی اور کہا ان سے کہ آپ تمنا کیجیے کہ میں کیا عطا کروں تم کو، جو تمنا کرو، جو مانگو میں عطا کروں گا۔ उन्होंने कहा कि अल्लाह मेरी तमन्ना यह है कि मुझे दोबारा जिंदा किया जाए ताकि मैं फिर शहादत हासिल करूं। क्यों कहा ये? जो अल्लाह के यहाँ एहसास उन्होंने देखा उस पर उन्होंने कहा कि मुझे तमन्ना है कि मुझे आप जिंदा करें ताकि अल्लाह के रास्ते में फिर मुझे शहादत मिल जाए और फिर मुझे एहसास से नवाजा जाए। लेकिन अल्लाह ने कहा ये मेरा कानून है कि यहाँ आने के बाद कोई जाता नहीं है। तो उन्होंने कहा कि मेरे भाइयों तक ये पैगाम पहुंचा दीजिए। तो ये आयत अल्लाह ने नाजिल की कि वला तहसबन الذين قتلوا في سبيل الله امواتا, अल्लाह के रास्ते में कत्ल होने वालों को आप मुर्दा मत समझिए। हदीस में आता है कि जो आदमी मरता है अगर उसको पूरी दुनिया की चीजें दी जाए वो दोबारा दुनिया में लौटना चाहता नहीं है, इसलिए कि आखिरत की जो चीजें हैं दुनिया की क्या हकीकत है उसके सामने कोई नहीं चाहता है। कहा इल्ला शहीद, हाँ शहीद चाहता है, वो दसियों मरतबा अल्लाह के यहाँ तमन्ना करता है कि या अल्लाह मुझे दुनिया में भेज दीजिए ताकि मुझे फिर शहादत हासिल हो जाए। क्यों? अल्लाह के यहाँ जो नमाज जो एहसास और इनाम उसे मिलता है उसको देख कर वो अल्लाह के सामने तमन्ना करता है। इस हदीस की तशरीह में अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने उसका तस्वुर पेश किया। मुस्लिम शरीफ की रिवायत है कि वाला शहादत शहीद होने वाला कैसे जिंदा रहता है। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मुस्लिम शरीफ की रिवायत है कि शहादा के लिए हरे परिंदों का जिस्म दिया जाता है, उस परिंदों के जिस्म के अंदर वो जन्नत की सैर करते रहते हैं और अर्श में उनके लिए कंदील लटकाई जाती है। जब शाम होती है उसी कंदील में वो लौटते हैं, फिर सुबह जब होती है फिर वो दुनिया का जो जन्नत का चक्कर लगाते रहते हैं, खाते पीते रहते हैं, आयश करते रहते हैं। अल्लाह ताला उनसे पूछेंगे कि और भी तुम्हें कोई ख्वाहिश है जो मैं तुम्हें अता करूं? वो कहेंगे अल्लाह इतनी बड़ी शहादत हमें अता की कि हम जन्नत में जहां चाहें घूमते रहते हैं, इससे बढ़कर क्या हमें शहादत हासिल हो सकती है, इससे बढ़कर और क्या इनाम हो सकता है जो हम आपसे मुतालबा कर सकते हैं। बार बार अल्लाह ताला पूछेंगे, जब तीन मर्तबा पूछेंगे तो वो लोग ये समझेंगे ये जवाब दिए बगैर चारा नहीं है। तो कहेंगे कि अल्लाह हमें दुनिया में वापस कर दीजिए ताकि हम दोबारा शहीद हो जाए। ये आखिरी उनकी तमन्ना होगी जिनको अल्लाह ताला ने शहादत से नवाजा है। और यही वो जज्बा है जो मोमिनों को हमेशा सरबलंद किए रहता है, जिसकी वजह से वो हमेशा दुश्मनों के सामने भी साबित कदम रहते हैं, जिसकी वजह से वो हमेशा दुनिया में इज्जत के साथ और अपनी पूरी गैरत और हमीयत के साथ जीते हैं, जिसकी वजह से दुश्मनों के दिलों में उनका रौब डाला जाता है, जिसकी वजह से दुश्मन उनके सामने पिस्पा हो जाते हैं, जिसकी वजह से अल्लाह ताला ने दुनिया में उनको हुक्मरानी अता की, गलबा अता किया, खुशहाली अता की, इज्जत अता की, सरबलंदी अता की। आप तसव्वुर कर सकते हैं सहाबा की तारीफ पढ़िए, क्या कुर्बानियां उन्होंने दी, कैसे कैसे अल्लाह की राह में मर मिटने के लिए उन्होंने अपने आप को पेश किया, किस तरह से अपनी जान का नजराना उन्होंने पेश किया, इसलिए कि दुनिया की हकीकत को समझ चुके थे कि धोखे की चीज है, वक्ती चीज है, यहाँ का आयश वक्ती, यहाँ की राहत वक्ती, यहाँ की जिंदगी वक्ती, यहाँ की सारी नियमतें वक्ती हैं, और इसके मुकाबले में आखिरत में जो मिलने वाला है वो हमेशा हमेशा की राहत है, हमेशा हमेशा का आयश है और हमेशा हमेशा की खुशी है, हमेशा हमेशा की जिंदगी है। तो जो टेम्पररी चीज है उसके मुकाबले में एक हमेशा की जो लाइफ है जिंदगी है उसको कौन छोड़ सकता है। ये चीजें सहाबा के सामने मुस्तहजर थी, उनके दिलों में उसका यकीन बैठा हुआ था, वो दुनिया में रहते हुए आखिरत का तसव्वुर करके जिंदगी गुजारते थे। हमें दुनिया में नजर आने वाली चीजों पर उतना यकीन नहीं है जितना सहाबा को अल्लाह की बातों पर, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की बातों पर, आखिरत की जिंदगी पर, जन्नत के वादों पर यकीन था। हमें आंखों देखी चीजों पर भी उतना यकीन नहीं हो सकता, इसीलिए उन्होंने वो कुर्बानी दी कि दुश्मन तक को कहना पड़ा, उनके कायदीन को कहना पड़ा कि ये वो लोग हैं कि ان کو موت اتنی محبوب ہے جتنی تمہیں شراب اور لڑکیاں محبوب ہیں۔ دشمن کے قائد نے اپنے بادشاہ کے سامنے اعتراف کیا کہ یہ لوگ موت کو اتنی پسند کرتے ہیں جتنا تم لوگ شراب اور لڑکیوں کو پسند کرتے ہیں۔ تو اس نے کہا پھر ان لوگوں کا مقابلہ کیسے ہو سکتا ہے، ان سے ہم مقابلہ نہیں کر سکتے۔ تو یہ وہ جذبہ تھا۔ آج بھی جو لوگ اس حقیقت کو سمجھے ہوئے ہیں اور اللہ کے دین کے لیے، ارض مقدسہ کے لیے اپنی جانوں کو قربان کر رہے ہیں، آپ ان کے جذبوں کو پڑھیے۔ جو بچے شہید ہوتے ہیں، جو نوجوان شہید ہوتے ہیں، ان کے جذبات تو چھوڑیے، جو ان کی مائیں ہیں، جو ان کے ورثہ ہیں، جب اپنے بچوں کی تڑپتی ہوئی لاشیں ان کے سامنے آتی ہیں تو کیا ان کی زبان سے کلمات نکلتے ہیں؟ اللہ کی رضا پر اور آخرت کے بارے میں کتنی یقین والے کلمات نکلتے ہیں کہ ہم تصور نہیں کر سکتے کہ ہمارا ایمان اتنا نہیں ہے۔ میری گندی زبان اس کو بیان نہیں کر سکتی کہ جو ایمان ان کا ہے، جو یقین ان کا ہے، جو دین ان کے نور ہے، جو جذبات ان کے اندر ہیں، جو اللہ کے ساتھ ان کا یقین ہے، اس کا شمع برابر بھی مجھ جیسے آدمی کے اندر نہیں ہے تو میں کیا بیان کر سکتا ہوں، میں کیسے آپ کو سمجھا سکتا ہوں؟ جب تک وہ کیفیت ہم میں نہ آئے ہم اس کا تصور بھی نہیں کر سکتے ہیں۔ تو اس لیے آج بھی آپ نے سنا ہوگا ان کے سب سے بڑے دشمن نے دنیا کی سب سے بڑی پارلیمنٹ میں اعتراف کیا سب کے سامنے کہ ہمیں ایسے لوگوں سے سامنا پڑ رہا ہے جو مرنے سے محبت کرتے ہیں، ایسے دشمنوں سے ہمارا مقابلہ ہے جو مرنے سے محبت کرتے ہیں، موت سے محبت کرتے ہیں، تو دشمن سے بڑھ کر کس کی گواہی ہو سکتی ہے؟ یہ سب کے سامنے اس نے اپنی ہار اور شکست کا اعتراف کر لیا ہے۔ اور اللہ کے یہاں یہ قربانیاں کبھی رائے گا نہیں جاتی ہے۔ اللہ بندوں کو آزماتے ہیں، اللہ کے یہاں شرائط ہیں کہ دین کو، اپنے مشن کو، اپنی جان، اپنی مار اور اپنی ساری چیزوں پر جب آدمی مقدم نہیں کرتا ہے، آگے نہیں کرتا ہے، تب تک اللہ کی مدد پورے طور پر نہیں آتی ہے، تب تک غلبہ نہیں آتا ہے۔ آج جو لوگ ارض مقدسہ کے لیے کوشش کر رہے ہیں، ہمیں اس میں تھوڑی سی جھلک نظر آتی ہے کہ کیسے ان کو اپنا مشن، اپنا دین اور اللہ کی رضامندی اور اللہ کے رسول، اللہ کے راستے کی شہادت سب سے زیادہ عزیز ہے، ہر چیز سے زیادہ ان کو عزیز ہے۔ سب کچھ قربان ہو جائے گوارا ہے، لیکن دین کو نقصان ہو، مقدس مسجد کو نقصان ہو، یہ ان کے لیے گوارا نہیں ہے۔ یہی وہ جذبہ ہے جو اللہ کی مدد کو کھینچ لا رہا ہے، یہی وہ جذبہ ہے جو اللہ کی رحمت کو ان کے ساتھ لا رہا ہے، یہی وہ جذبہ ہے جو دشمنوں کے سامنے ان کو ثابت قدم کیے ہوئے ہے، یہی وہ جذبہ ہے جو انشاءاللہ مسجد اقصی کی آزادی تک انہیں لے جائے گا انشاءاللہ۔ لیکن افسوس یہ ہے کہ وہ لوگ تو اپنے مشن پر قائم ہیں، جیسے اللہ نے کہا رجال صدقوا ما عاهدوا الله عليه، صحابہ کے تعارف میں کہا کہ من المؤمنین رجال صدقوا ما عاهدوا الله عليه، کہ مومنوں میں کچھ لوگ ایسے ہیں کہ اللہ سے جو معاہدہ کیا تھا اس کو انہوں نے پورا کر دیا، سچ کر دکھایا۔ فمنهم من قضى نحبه ومنهم من ينتظر، کچھ تو وہ ہیں جو اپنے مقصد تک پہنچ گئے یعنی شہید ہو گئے، اور کچھ انتظار کرتے ہیں، کر رہے ہیں۔ وما بدلوا تبدیلا، انہوں نے اپنا عہد و پیمان بدلا نہیں ہے، جو اللہ سے وعدہ کیا تھا اس وعدے کو انہوں نے بدلا نہیں ہے۔ آج یہی منظر ہمیں نظر آ رہا ہے کہ وما بدلوا تبدیلا، انہوں نے اپنے موقف کو چھوڑا نہیں، بڑے بڑوں کی شہادت کو بھی، گھر والوں کی، خاندان کی شہادت کو بھی گوارا کیا، لیکن ایک قدم پیچھے ہٹنا گوارا نہیں کیا، دشمنوں کے سامنے گھٹنے ٹیکنا گوارا نہیں کیا۔ یہی چیز اللہ کو پسند ہے۔ آج افسوس یہ ہے کہ یہ چیز عام مسلمانوں سے ختم ہوتی چلی جا رہی ہے۔ وہ لوگ کر رہے مٹھی بھر جن کے بارے میں اللہ کے رسول صلی اللہ علیہ وسلم نے کہا تھا کہ لا تزال طائفۃ من امتی ظاہرین علی الحق، کہ ہمیشہ میری امت میں ایک ایسی جماعت رہے گی جو حق پر ڈٹی ہوئی رہے گی، لا یضرهم من خذلهم ولا من خالفهم، کہ اگر لوگ ساتھ چھوڑیں، ان کی مخالفت کریں، ان کو کوئی نقصان نہیں ہوگا۔ وہ لوگ تو کر رہے اپنا مشن پورا، लेकिन हम जरा अपने गिरेबान में मुंह डालकर देखें, उस पे झांक कर देखें हम लोगों की क्या हैसियत है, हमारा इर्द गिर्द का माहौल देखें, मुल्क के दुनिया के हालात देखें, किस तरह की गफलत में हम पड़े हुए हैं, क्यों मुसलमान जलील हो रहा है, क्यों पीछे हट रहा है, क्यों उनकी हैसियत कूड़ा करकट की तरह बनी हुई है कि कोई मुसलमानों को मारे तो कोई पूछने वाला नहीं, उनके हक में कोई आवाज उठाने वाला नहीं, क्यों हमारी ये हैसियत हो रही है? इसलिए कि दुनिया की मोहब्बत हमारे अंदर घर कर चुकी है। जब दुनिया की मोहब्बत आती है फिर बुजदगी भी उसके साथ आती है, जब दुनिया की मोहब्बत आती है तो मौत का खौफ ये भी साथ में आ जाता है, जब दुनिया की मोहब्बत आती है तो मोमिन हमेशा मुसलमान हमेशा जिल्लत को और नाकामी को देखते हैं। इसलिए कि दुनिया की मोहब्बत और अल्लाह की मोहब्बत एक दिल में जमा नहीं हो सकते। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने कहा था कि यूशिकु अन तदाअ अलैकुमुल उमम कमा तदाअ अल अकलतु अला अल क़सअ, कहा कि एक जमाना आने वाला है कि दुश्मन चौतरफा तुम पर ऐसे टूट पड़ेंगे जैसे खाने वाले प्लेट पर टूट पड़ेंगे, दुश्मन चौतरफा इस तरह तुम पर टूट पड़ेंगे जैसे खाने वाले खाने की प्लेट पर टूट पड़ेंगे। सहाबा ने पूछा अमिन कैयतिना नहनु या रसूल अल्लाह, अल्लाह के रसूल क्या उस जमाने में हमारी तादाद कम होगी? कहा नहीं, तुम तो बहुत ज्यादा होंगे, लेकिन तुम्हारी हैसियत क्या होगी? गुस्सा उनका गुस्सा इस सैल, जब सैलाब आता है उसमें जो तिनके कचरे होते हैं उस तरह से तुम्हारी हैसियत होगी। साहबा ने पूछा क्यों? कहा कि तुम में वहन सरायत कर जाएगा, तुम में वहन आ जाएगा। साहबा ने पूछा वहन क्या है? फरमाया हुब्बु दुनिया व कराहियतुल मौत, दुनिया की मोहब्बत और मौत की नफरत। कहा कि दुनिया की मोहब्बत और मौत की नफरत जब ईमान वालों के दिल में आएगी तो फिर उनकी हैसियत दुनिया वालों के नजदीक कूड़ा करकट कचरा जैसे होता है वैसी भी हैसियत नहीं होगी जैसे हम अपनी आंख से देख रहे हैं। तो ये फर्क है उन लोगों में जो मौत को चाहते हैं और उन लोगों में जो मौत से डरते हैं। जो लोग मौत से मोहब्बत करते हैं दुनिया उससे डरती है, वो दुनिया से आंखें मिलाकर बात करते हैं, वो दुनिया पर अपनी फिक्र अपने अकीदे अपने ईमान की वजह से गालिब रहते हैं, और जिनके अंदर दुनिया की मोहब्बत होती है वो जलील होते हैं बुजदिल होते हैं, दुनिया से उसकी हैसियत खत्म हो जाती है, उनका रौब और उनका दबदबा दुनिया से खत्म हो जाता है, दूसरों को अल्लाह ताला उन पर मुसल्लत कर देते हैं। ये हालत है हम अपनी आंखों से देख रहे हैं। ऐसे मौके पर हमें अपने असलाफ की तारीख पढ़नी चाहिए, हमें ये याद रखना चाहिए मरना है, ये दुनिया हमेशा रहने वाली नहीं है। जब मरना ही है तो ऐसा काम करके मरे जो वहाँ हमें सुरखुरू करने वाला हो, ऐसी चीज करके जाए जहाँ हमें वहाँ पर इज्जत हासिल हो जाए, वरना दुनिया की सारी चीजें छोड़कर चला जाना है। कब मौत आएगी किसी को पता नहीं है, इसलिए आज के जो हालात हैं यही हमारे लिए पैगाम है। अल्लाह ताला हमें समझ अता फरमाए, इस्लाह की तौफीक दे, जो अल्लाह की राह में कुर्बान हो रहे हैं अल्लाह ताला उनकी शहादतों को कबूल करे, अल्लाह ताला उनकी मदद करे नुसरत करे, और हमें भी हमारे अंदर भी वो जज्बात पैदा करे। आमीन। वाखिरु दावाना।